नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यस पटक हामीले निम्त्याएका छौं साहित्यकार तथा समालोचक प्राध्यापक डाक्टर सुधा त्रिपाठी। दार्जीलिङको मिरिकमा विक्रम सम्वत 2015 जेठ 28 दिन जन्मनु भएकी डाक्टर सुधा त्रिपाठीको साहित्यिक यात्रा विक्रम सम्वत 2034 रेडियो नेपालको साहित्यिक कार्यक्रमबाट शुरू भएको हो। समय समयमा फुटकर लेखहरूका साथ देखा पर्ने डाक्टर त्रिपाठीका कृतिहरू बादल धरती र आस्थाहरू निबन्ध संग्रह 2050, दोलखा दर्पण परिचय 2051, दृष्टि चौतारी समालोचना 2058, जीवन सूत्र र स्वप्नाभास निबन्ध 2053, सुत टाई र सुंगुर निबन्ध संग्रह 2059,
भूपिका कवितामा व्यङ्ग्यालङ्कार चेतना समालोचना 2058, अमर सिर्जना निबन्धहरू 2063 हुन्। आफ्ना लेखहरूमा विशेष गरेर नारी पक्षको बारेमा कलम चलाउने समालोचक पनि हुनुहुन्छ। पेसागत रूपमा हाल उहाँ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको रेक्टर पदमा हुनुहुन्छ। हाल उहाँको अमेरिकी भ्रमणको क्रममा हामीले आफ्ना केही खसखस राख्ने जमर्च गरेका छौँ र आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ।
डाक्टर सुधाजी, कार्यक्रममा स्वागत छ।
हजुर, धन्यवाद।
अमेरिका भ्रमणमा हुनुहुन्छ, कारण के होला हामीलाई भन्नुहुन्छ?
अहिले अमेरिका भ्रमणमा चाहिँ एउटा पारिवारिक कारण पनि हो, मेरो भाइको विवाह छ, र अर्को चाहिँ यहाँका केही शैक्षिक संस्थाहरूको बारेमा यसो केही जानकारी हासिल गरौँ भन्ने पनि हो। यिनी दुईवटा कारणहरू
ल हाम्रो शुभकामना, अमेरिकी भ्रमण सफल रहोस् तपाईँको।
धन्यवाद।
सबैभन्दा पहिला तपाईँको जन्म थलोको बारेमा कुरा गरौँ। विकिपिडियामा तपाईँको जन्म दार्जिलिङको मिरिकमा भएको भन्ने उल्लेख छ, र मैले त्यही अनुसार माथि परिचयमा पनि भने, तर तपाईँले आफै नै लेख्नु भएको एउटा लेख आई विल कम विथ फ्लावर भन्ने जुन लेखलाई चाहिँ मञ्जुश्री थापाले अनुवाद गर्नुभएको छ, त्यस लेखमा तपाईँले आफ्नो जन्म थलो चाहिँ सुन खानी नै भन्नुभएको छ। खास तपाईँको जन्म थलो कहाँ हो?
खास चाहिँ म जन्मेकै चाहिँ दार्जिलिङमै हो। त्यहाँबाट 3-4 वर्षको भएपछि म नेपाल आएपछि फेरि त्यता फर्केर गएको छैन। मेरो पुर्ख्यौली थलो सुनखानी हो, र मैले दार्जिलिङ हो भनेर, मेरो जन्मथलो दार्जिलिङ हो भन्नको लागि चाहिँ सचेत भएर सम्झिनु पर्छ। तर मेरो अन्तस्करणले जुन जन्मभूमि भनेर जन्मभूमिप्रतिको जुन सम्मान हुन्छ मान्छेको हृदयमा, त्यो चाहिँ सबैभरि सुनखानीप्रति नै रहिरह, त्यसैले गर्दा मैले सचेत भएर नसम्झिँदाखेरि मलाई लाग्दै लाग्दैन कि सुनखानीमा नजन्मेको मान्छे हो भन्ने लाग्दैन, सुनखानीमै जन्मेको मान्छे हो भन्ने मेरो अन्तस्करणमा लागिरहन्छ। तर रियालिटी चाहिँ दार्जिलिङमा जन्मेको हो, त्यति हो।
धन्यवाद। 4-5 महिना भयो तपाईँ त्रिभुवन विश्वविद्यालयको रेक्टर पदमा नियुक्त हुनुभएको, भए पनि तपाईँलाई बधाई भन्दै नियुक्त भएपछि आफूले गर्नुभएको या सुरु गर्नुभएको केही काम प्रगति बारे हाम्रा श्रोताहरूले केही जानकारी दिनुहुन्छ?
मैले अब त्यस्तो नयाँ काम भनेको धेरैवटा कुराहरूको व्यवस्थापन गर्नुपर्ने हुँदो रहेछ त्यहाँ गइसकेपछि। अनि अब जस्तो आफूले जुन शैलीमा काम गर्ने हो त्यो शैली त्यही शैलीमा अगाडिको मान्छेले पनि गरेको हुन्छ भन्ने हुँदैन। अनि त्यो नभइसकेपछि पहिला चाहिँ त्यो शैलीलाई अगाडि बढ्नको लागि त्यो तयारी गर्नुपर्ने रहेछ, र कति व्यथितिमा चलेका कुराहरूलाई थितिमा ल्याउनु पर्ने नीति नियम एकातिर छन्, क्रियाकलापहरू अर्कोतिर छन्, यी कुराहरूलाई ब्यालेन्स गर्नुपर्ने, र सँगसँगै अनि अब त्यो सँगसँगै के पनि हुँदो रहेछ डिस्टर्बेन्स अर्को भनेदेखि, यो नीति नियममा युनिभर्सिटी नचलेको कारणले गर्दा प्रत्येक व्यक्तिहरू आफ्नो आफ्नो समस्या लिएर भेट्न आइराख्नु पर्ने अवस्था पनि यो टिमको व्यवस्थापनले सिर्जना गरेको निरन्तरता दिएको समस्या रहेछ। त्यसले गर्दाखेरि डिस्टर्बेन्स बढी भइराखेको छ। नीतिमा चलेको हो भने प्रत्येक व्यक्ति आफ्नो आफ्नो समस्या लिएर हामीलाई भेट्न आउनै पर्दैन थियो। त्यसले गर्दा हाम्रो समय सबै समय दिनभरिको अफिस टाइम त्यतै व्यतीत हुन्छ, र हामीले खास काम गर्ने भनेको बिहानैदेखि अफिस टाइम सुरु नहुन्छ र अफिस टाइमभन्दा पछाडि हामीले आफ्ना विशेष मिटिङहरू त्यो बेलामा गर्छौँ, अनि आफूले सोच्ने गर्ने काम अफिस टाइममा केही पनि पाइँदैन। यो सबैको परिणाम भनेको चाहिँ युनिभर्सिटी नीति नियममा नचलेर हो भन्ने लाग्छ। मतलब त एउटै नीतिले धेरैजनालाई समेटिहाल्थ्यो, एउटा एउटा व्यक्ति त्यसरी समस्या लिएर आउन बाध्य हुनुपर्ने थिएन। यसले गर्दाखेरि डिस्टर्ब भइराखेको छ र केही योजनाहरू मेरो रेक्टरको कार्यक्षेत्र भनेको चाहिँ एकाडेमिक पर्ने रहेछ, त्यो क्षेत्रमा चाहिँ अब रिसर्चको क्षेत्रमा केही गर्नुपर्ने हुन्छ भनेर त्यसमा केही कामहरू, अनि पाठ्यक्रमको क्षेत्रमा केही काम गर्नुपर्ने हुन्छ, त्यसका लागि केही स्टार्टिङ भएको छ र भर्खरै 2-3 महिना संस्थागत कामलाई चाहिँ यो अलिकता कामै भनेर देखाउनको लागि त केही समय लाग्ने रहेछ, चाँडै भयो, अहिले चाहिँ स्टार्टिङ चाहिँ भएको छ।
ल, हाम्रो शुभकामना छ तपाईँलाई यो आफ्नो योजना कार्य प्रगतिहरूको बारेमा तपाईँले सफलता पाउनुहोस्।
धन्यवाद।
व्यथितिबाट थितिमा संक्रमणकालीनमै हुनुहुन्छ भनौँ न हामी अहिलेलाई,
होइन,
यो संक्रमणकालीन पार गरेर व्यथितिबाट त्यहाँ भएका सबै व्यथितिहरूलाई निर्मूल गर्न सक्नुहोस्, हाम्रो शुभकामना छ।
हजुर, धन्यवाद।
जुन विश्वविद्यालयबाट एमए लगायत विद्यावृत्ति गर्नुभयो त्यही विश्वविद्यालयको रेक्टर पदमा पदासीन हुँदा कस्तो अनुभव गर्नुभयो र सबैभन्दा पहिला त्यो पदमा बस्दाखेरि कसलाई सम्झिनुभयो?
मैले मेरो बुवालाई सम्झे, मेरो बुवा पनि प्रोफेसरै हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयकै, त्यहाँबाट अवकाश प्राप्त गरेको लगभग 10 वर्षपछि उहाँ बित्नुभयो, बितेको पनि अहिले 5 वर्ष भयो र उहाँ नेपालीकै प्रोफेसर हुनुहुन्थ्यो। उहाँले नै मेरो त्यो क्षमता चाहिँ नेपाली भाषा साहित्यमा अलिकति बढी देखेर यो बाटो सोझाइदिनु भएको पनि उहाँले नै हो, त नेपाली विषय लिएर पढ उपयुक्त हुन्छ भनेर, र अहिले प्रत्येक पाइलामा म बुवालाई मनमनै धन्यवाद दिइरहन्छु कि मैले छानेको भए म कता पुग्थेँ, त्यो त म सफल हुन सक्थेँ, सक्दैनथेँ, मेरो लागि ठिक बाटो बुवाले छानिदिनु भयो भन्ने लाग्छ। र त्यहाँ त्यो कुर्सीमा बसिरहँदाखेरि मैले बुवालाई सम्झेर बुवा यो बेलामा जीवित हुनुभएको भए र यो दिन बुवाले देख्न पाउनु भएको भए भनेर अलिकति मलाई त्यो भित्रभित्र कस्तो नमिठो पनि अनुभूति भइरहेको।
बुवालाई पक्का पनि मिस गर्नुभयो त्यतिखेर?
हजुर हजुर।
तपाईँ यो रेक्टर पदमा जाने माओवादीको कोटाबाट नियुक्त हुनुभयो भन्छन् मान्छेहरूले, अब शैक्षिक क्षेत्र पनि राजनीतिक भागभन्डा बन्न पर्यो नै भन्दाखेरि हुन्छ?
त्यस्तै नै हो, सिङ्गो राज्यको व्यवस्था नै त्यसै गरी भागभन्डामा परेको छ, प्रधानमन्त्रीदेखि लिएर नै त्यो क्रम सुरु भएको छ र त्रिवेणीमा पनि 3 पद नेपालका 3 प्रमुख पार्टीहरू मध्येबाट उनीहरूले छानेका मान्छेहरू जाने गयो, त्यसरी भागभन्डा भएकै हो।
भनेपछि यसलाई स्वाभाविक रूपमै लिनुभएको छ, अन्यथा
स्वाभाविक रूपमै लिनुपर्ने हुन्छ। यहाँ बाहिर चाहिँ अब कस्तो लाग्छ सुन्दाखेरि, टाढा बसेर सुन्दा, तर त्यहाँ चाहिँ हरेक कल्चर चाहिँ एक किसिमले विकसित भएको छ नेपालमा चाहिँ,
अन्त कल्चर विकसित त भएको छ पक्कै। यसलाई चाहिँ सकारात्मक रूपमा लिने कि नकारात्मक रूपमा लिने, हामीलाई के भन्नुहुन्छ बाहिर बसेका?
अब यस्तो हुँदो रहेछ कि अब जस्तो जसको जनशक्ति बढी छ यस्तो भागभन्डामा नजाने हो भनेदेखि उनीहरू मध्येबाटै, अनि त्यो एक फेरि विचारको चाहिँ प्रतिनिधित्व नहुने, अनि विचारहरू त अब यिनीहरू 3 संस्था राजनीतिक संस्थाका विचारहरू अब आफ्नो आफ्नो ढङ्गले विचार भनेकै आफ्नो आफ्नो ढङ्गले क्रियाकलापहरू अगाडि बढाउने हो, त्यसको लागि मार्गदर्शन विचारले दिने हो, अनि त्यो सबैको प्रतिनिधित्व नहुना साथै अब त्यहाँ चाहिँ अलिकता पहिला पहिलाको समयमा पनि देखियो, जस्तो कुनै न कुनै विचारका मान्छेहरू त त्यहाँ नेतृत्वमा पुग्थे, पुग्दाखेरि अरू विचारका मान्छेहरू सबैभरि उपेक्षित योग्यता भएर पनि सबैभरि कहिले पनि अवसर नपाउने, यतिसम्म कि अब सामान्य सेवा प्रवेशको कुराहरूदेखि लिएर सम्पूर्ण कुराहरूमा चाहिँ अब जो त्यो पदाधिकारी बनेको छ उनीहरूले अरूलाई चाहिँ बाधा हाल्ने यो किसिमको वातावरण भएको कारणले गर्दा र त्यो विचार बोक्ने मान्छेहरूको संरक्षणका लागि पनि यो चाहिँ आवश्यक नै थियो भन्ने लाग्छ।
भनेपछि प्रबुद्ध वर्ग, यो प्राध्यापक वर्गदेखि लिएर कलाकारहरू सबैले राजनीतिक दलमा चाहिँ आफ्नो एलिएनेट देखाउँदाखेरि हुन्छ भन्ने कुरालाई स्वाभाविक रूपमा लिनु पर्यो, त्यो होइन
लिनु पर्यो, किन अहिलेको समग्र कल्चरै त्यही किसिमको भइराखेको छ, त्यो त्यसमा चुपल अहिले त कतै पनि त्यो नहुने मान्छेहरूको त कतै गणना नै नहुने छ, त्यो उसले पनि हाम्रो होइन त्यो मान्छे भन्ने, उसले पनि हाम्रो होइन त्यो मान्छे भन्ने, सबैले हाम्रो होइन भनिसकेपछि उसले त कतै केही पनि उसको योग्यताको उपयोग गर्ने ठाउँ त कतै पनि नपाउने नै रहेछ एउटा कुरा. अर्को कुरा अब सिङ्गो देशको वातावरणै राजनीतिमय भइसकेपछि सचेत कम्तीमा पनि पढे लेखेका सचेत मान्छेहरूले त एउटा बाटो पक्रिने भयो अनि भइसकेपछि अब आफ्नो विचारको प्रतिनिधित्व त्यहाँ होस् भनेर आफूसँग भएका मान्छेहरू मध्येबाट अलिकति योग्यतम छानेर त्यो ठाउँमा कसलाई पठाउँदाखेरि पार्टीको पनि इज्जत गरिराख्छ भनेर सोचेर त्यो पठाउने काम त पार्टीको भयो.
तपाईँले अघि पनि भन्नुभयो त्रिभुवन विश्वविद्यालयको रेक्टर पदमा पदासीन हुँदाखेरि तपाईँले आफ्नो बुवालाई सम्झिनु भयो भन्नुभयो. तपाईँको बुवा जगन्नाथ त्रिपाठी जो एकजना पूर्वीय सिद्धान्त र संस्कृतिसँग राम्रो परिचित मान्छे हुनुहुन्थ्यो र उहाँ कहाँ देवकोटाको कविता पढाउने सह प्राध्यापकहरू पनि कविताको विवेचना गर्न उहाँ कहाँ पुग्नुहुन्थ्यो मलाई थाहा भएको अनुसार. त्यस्तो व्यक्तिको प्रभाव तपाईँमा परेको छ पक्कै पनि हो. तर एउटा अलिकति अचम्मको कुरा कस्तो भने त्यस्तो व्यक्तिबाट प्रभावित तपाईँ पछि आएर मार्क्सवादी प्रति अटल आस्था राख्ने व्यक्ति पनि भन्नुभयो. यो कसरी भयो केही भन्नुहुन्छ हामीले?
हरेक चिन्तनहरू मान्छेको जीवन शैलीसँग गाँसिन पर्छ र बुवासँग मैले धेरै वर्ष बिताएँ सँगै बसेँ र त्यो क्रममा मैले मार्क्सवादका किताबहरूमा मान्छेको जुन शैली जीवनशैली हुनुपर्छ भनेर ती अध्ययन गरेको थिएँ त्यो जीवनशैलीको चित्र चाहिँ मैले मेरो बुवाको जीवनमा भेटेँ. हरेक कुराहरू त्यो मुखले मार्क्सवादी हुँ मुखले मार्क्सवादी होइन भनिरहनु ठुलो कुरो होइन जीवन दर्शनमा आफ्नो जीवनशैलीमा कुन कुरा प्रतिबिम्बित हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हो र अब बुवाले भन्नु मात्रै भएन म तर अन्तिम पछिल्लो चरणमा त उहाँ एक ढङ्गले ठिकै रहेछ यो कुरा भन्नेतर्फ आइसक्नु भएको थियो र अलिकति राजनीतिक ढङ्गले राजनीतिक क्रियाकलापमा अगाडि बढेको भनेको म नै हो मेरो परिवारमा र बुवालाई राजनीतिक क्रियाकलाप मन पर्दैन थियो एकेडेमिक मात्रै मन पर्थ्यो तर मेरो समयले त्यो माग गर्यो र म त्यो एकेडेमिक मात्रै भइरहन सकिनँ. तर त्यो बाटो भनेको चाहिँ बुवाले देखाएको बाटोको विपरीत हुँदै होइन बुवाले अँगालेको जीवन पद्धतिको विपरीत हुँदै होइन र यदि साँच्चै त्यो जीवन पद्धति कम्युनिस्टहरूको जीवन पद्धतिमा कसीमा राखेर जाँच्ने हो भनेदेखि कम्युनिस्ट पार्टीका ठुला ठुला नेताहरू भन्दा बुवा खरो उत्रिनुहुन्छ. मैले यो किसिमले अध्ययन गरेकी छु विश्लेषण गरेकी छु त्यो भएर म विपरीत बाटोमा गएकै होइन त्यो मलाई लाग्छ.
तपाईँका लेख रचना तथा कृतिहरूमा मुख्यत नारी विषय र तिनका अधिकारहरूमा केन्द्रित भएको हुन्छन् तपाईँका लेख रचना विचारहरूमा. विशेष गरी नेपाली नारीहरूको उत्थानमा बाधाको रूपमा के देख्नु भएको छ?
बाधाको रूपमा चाहिँ संस्कार संस्कृति यो नै हो.
संस्कार
पितृ सत्तात्मक सोच चिन्तन यही नै हो बाधा.
अब यसलाई चाहिँ नि निर्मूल कसरी गर्न सकिन्छ नारीको उत्थानको लागि?
यसलाई निर्मूल गर्नको लागि चाहिँ त्यही संस्कृतिमाथिको हस्तक्षेप पहिलो काम
कसरी
र त्यो हस्तक्षेप कसरी गर्ने भने जुन एउटा यो पितृ सत्तात्मक संस्कृति कायम भइरहेको छ त्यसलाई चाहिँ विस्थापित गर्ने र यो भन्दा भनिरहँदाखेरि नेपालमा के भने मलाई पितृसत्तात्मक संस्कृतिलाई विस्थापन गर्ने हो भनेदेखि मातृसत्तात्मक संस्कृति स्थापना गर्ने हो त भनेर यस्ता किसिमका मूर्ख प्रश्नहरू पनि गरिन्छन्. म चाहिँ यसलाई मूर्ख प्रश्न नै भन्ने गर्छु. नेपालमा चाहिँ त्यस्तो गरिन्छन् र मलाई के लाग्छ भनेदेखि यो पितृसत्तात्मक संस्कृतिमा जसरी महिलाहरू उत्पीडित भएका छन् मातृसत्तात्मक संस्कृतिको स्थापना भयो भनेदेखि त्यहाँनिर पुरुषहरू त्यसरी प्रताडित हुने हुन् र त्यसो गर्दाखेरि समाज सुखी हुन सक्दैन र समाज सुखी नभइसकेपछि त त्यो प्रताडना दिने मान्छे पनि सुखी हुँदैन. जसरी आज पितृसत्तात्मक संस्कृति बोकेको पितृसत्तात्मक संस्कार बोकेको समाजमा शासक पुरुष र शासित महिलाहरू भएका छन् र त्यो क्रममा पुरुष आफै पनि सुखी छैन भन्ने मेरो चाहिँ अध्ययन पाइन्छ र कम्तीमा सिङ्गो समाज सुकेकोस् र त्यो एक किसिमले जुन पुरुषहरूको शासन स्थापित भएको छ त्यसमा बराबरीको शासन स्थापित होस् भन्ने नै हो र यो क्रममा बाधा भनेको महिलाहरूको मानसिकता पनि बाधा रहेको छ पुरुषहरूको मात्रै होइन किनभने उनीहरू पनि पुस्तौं पुस्तादेखि चाहिँ के भएका छन् भने त्यही पितृसत्तात्मक संस्कृतिबाट प्रशिक्षित भइरहेका छन् उनीहरू आफूभित्रैबाट पनि त्यो प्रशिक्षणलाई मेटाएर नयाँ खालको चिन्तनलाई आफूमा स्थापित गराउन उनीहरूले पनि सकिरहेका छैनन् र कतिपय पुरुषहरू चाहिँ कतिपय महिलाहरूभन्दा अगाडि नै छन् महिलाहरूलाई यो समान संस्कृतितर्फ ल्याउने चिन्तनमा सोचमा र व्यवहारमा पनि कतिपय महिलाहरूभन्दा पुरुषहरू अगाडि रहेको अवस्था पनि छ
एउटा प्रश्न त्यहाँ उठ्यो भने पितृसत्तात्मक व्यवस्थालाई विस्थापन गर्ने भन्नु विस्थापन गर्ने भन्दाखेरि त्यहाँ अर्को केही न केही त ल्याउनु पर्यो नि होइन र
होइन त्यो बराबरी
सोधेका हुन् कि भन्नु
त्यो बराबरीको हो कि त्यो एकल सत्ता हुनैपर्छ भन्ने चाहिँ अहिलेको पछिल्लो समयको माग पनि होइन किनभने एकल सत्ता भनेको राजतन्त्र विस्थापित भयो संसारबाटै विस्थापित भइरहेको छ केही ठाउँमा मात्रै बाँकी छ नेपालमा पनि राजतन्त्र विस्थापित भयो यसले पनि इङ्गित गरेको कुरा चाहिँ अब सत्तामा एकल प्रभुत्व सम्भव छैन त्यो त्यसले भविष्य राम्रो बनाउन सक्दैन भन्ने त्यो नै निर्देशन गरेको हो र पितृ सत्ता पनि त्यही एकल सत्ता हो जम्मा जम्मी अब दुई थरी भनौँ न मोटामोटी रूपमा हुन त अहिले अब अरू थरी पनि छन् तर अहिले पहिलो लडाइँ भनेको त महिला र पुरुषकै बिचको लडाइँ भयो लैङ्गिक लडाइँ भयो यसमा एउटा लिङ्गको मान्छे चाहिँ शासक बनिरहने अर्को चाहिँ शासित बनिरहने भनेको त यो त एकल सत्ताको स्थापनाको कुरा हो र एकल सत्ता अब सम्भव छैन र एकल सत्ता सम्भव नहुँदा साथ त्यो पितृ सत्ता हटाएर मातृसत्ता स्थापना गर्ने भन्नेतिर जान सकिँदै सकिँदैन
अब यो पितृ सत्तात्मक वास्तवमा यो लामो समयदेखि यसरी जरा गाडेको छ अहिले अब यो कुरा चाहिँ अलिकति हाम्रो संस्कार संस्कृतिहरूमा शिक्षामा परिवर्तन गर्दै आउँदै जाने समय त लाग्छ पक्कै पनि
लाग्छ लाग्छ
तर कुन हदसम्मको सम्भव देख्नुहुन्छ तपाईँले यसलाई
अब राजनीतिक सत्ता उखेल्न जस्तो सजिलो सामाजिक सत्ता उखेल्न हुँदैन पितृसत्ता भनेको सामाजिक सत्ता हो अब यसलाई तपाईँले भने जस्तै संरक्षण गर्ने यावत ऐन कानुनहरू धर्महरू त ऐन कानुनहरू नै हुन् तिनीहरू छन् त्यसैले गर्दा खालि यो मूर्त रूपमा बाहिर पुरुषहरूलाई मात्रै विस्थापित गर्ने अथवा उनीहरूले पाइरहेको उसलाई मात्रै खोज्ने र त्यो ठाउँमा चाहिँ सडक लगेर महिलालाई राख्ने भन्ने कुरामा मात्रै यो लडाइँ चाहिँ सीमित हुँदैन र हरेक क्षेत्रमा बराबरी रूपमा नै त्यहाँ आक्रमण आवश्यक छ र त्यो सबै सन्दर्भसँग जुद्धै धार्मिक सन्दर्भ सामाजिक सन्दर्भ हरेक कुरा जति संस्कारहरू छन् हाम्रा संस्कृतिहरू छन् ती सबै कुराहरू पनि पितृसत्तात्मक छन् र ती सबै सन्दर्भ सँगसँगै गाँसिएर खालि एउटा कुरा महिलाले मात्रै यो किसिमको जागिर खाइरहेका थिए अथवा भनौँ न नेपालमा कम्तीमा पनि वेटरको काम महिलाहरूले गरेको देखिँदैन थियो ड्राइभरको काम महिलाहरूले प्राइभेट ड्राइभर गर्थे अब अरू सार्वजनिक महिलाहरूले गरेको देखिँदैन थियो अब त्यहाँ महिलाहरूको प्रवेश भयो उनीहरूलाई अवसर प्रदान गरियो यो भनेको मूर्त कुराहरू बाहिर देखिने कुराहरू हुन् र शासन स्थापित गर्ने र त्यसलाई चाहिँ बलियो बनाइराख्ने भन्ने कुराहरू चाहिँ अमूर्त कुराहरू हुन्छन् अमूर्त कुराहरू भनेको चाहिँ सांस्कृतिक सन्दर्भका कुराहरू हुन् र मूर्त र अमूर्त दुवैतिर नै हस्तक्षेप गर्दै गर्दै मात्रै त्यो एकल शासनलाई चाहिँ विस्थापित गर्न सकिन्छ
भन्नेमा त यसको समय चाहिँ लाग्छ धेरै नै
लाग्छ लाग्छ एकैचोटि राजनीतिक सत्ता परिवर्तन भए जस्तो सजिलो म त त्यसलाई सजिलै मान्छु राजनीतिक सत्ता परिवर्तनलाई
समय लाग्छ
लाग्छ लाग्छ लाग्छ
अब यो नारी उत्थानको भनौँ न यो नारी उत्थानकोमा समाज र पितृसत्तात्मक यो जुन व्यवस्था छ नि लामो समयदेखि चलिरहेको यो त बाधाको रूपमा छ बाधाको रूपमा अर्को चाहिँ नारी स्वयं पनि नारीको उत्थानमा बाधा परेको देख्नुहुन्छ कि देख्नुहुन्न
होइन त्यस्तो मैले अघि नै भनिसकेँ कतिपय पुरुषहरू बरु महिलाको उत्थानको लागि सहयोगी देखिएका छन् तर कतिपय नारीहरू स्वयं नै चाहिँ त्यसलाई बाधाका रूपमा देखिएका छन् र यो बाधा भनेको चाहिँ के हो भनेदेखि यसमा अलिक मैले गहिरोसँग अध्ययन गरेकी छु यो समाजको विश्लेषण गर्ने क्रममा मेरो विद्यावारिधि पनि थिएँ नारीवादी सन्दर्भसँगै जोडिएको छ साहित्यका माध्यमबाट र यसको विशेषण चाहिँ मैले कसरी गरेकी छु भनेदेखि एक त यो समाजले गरेको संस्कृति निर्माणकै कारणले अथवा समाजले निर्माण गरेको संस्कृतिकै कारणले चाहिँ महिलाहरू महिलाको उन्नतिका लागि बाधन जस्तो देखिएको. अब त्यो कसरी भनेदेखि यो समाजले प्रतिस्पर्धा भनेको पुरुष पुरुषका बिचमा मात्रै हुने र महिला महिलाको बिचमा मात्रै हुने अर्थात् महिलाको पुरुषसँग पुरुषको महिलासँग प्रतिस्पर्धा हुने खालको वातावरणको स्थापना गर्न सकेको छैन. र त्यसैले गर्दाखेरि अब पुरुषहरूका पनि त पुरुषहरू सबै समर्थक छैनन्, बाधक पुरुषहरूका लागि पुरुषहरू नै छन् र महिलाहरूका लागि पनि महिलाहरू नै बाधक बनेका हुन्. प्रतिस्पर्धा चाहिँ महिला र पुरुषको बीचमा नहुने कल्चरले गर्दाखेरि यस्तो देखिएको
हो. अब एकछिन साहित्यमा कुरा गरौँ नारीको उपस्थिति.
हजुर,
नेपाली नारीहरूको उपस्थिति नेपाली साहित्यमा कस्तो हुनुहुन्छ?
लेखकका रूपमा अथवा पात्रका रूपमा?
लेखकको रूपमा?
अब लेखकको रूपमा पनि यो सबै कुराहरू महिलाहरूले पाएको अवसरसँग जोडिन जाँदो रहेछ. अब जस्तो अवसर पनि र अर्को चाहिँ संस्कृति पनि. 45 सालमा मेरो एउटा अन्तर्वार्ता फोटो सहित कुनै साहित्यिक पत्रिकामा छापिँदाखेरि त्यो बेलामा मेरो विवाह भएको थिएन र समाजले के भन्यो भनेदेखि मलाई दिएको संज्ञा विज्ञापित महिला भनेर दियो. अर्थात् मैले विवाह गर्नको लागि विज्ञापन गरेको हो त्यो भन्ने अर्थबाट साहित्यकारहरूले नै मलाई त्यो संज्ञा दिए विज्ञापित महिला भनेर. संस्कार हेर्नुहोस् त, संस्कृति हेर्नुहोस् त, पढे लेखेका मान्छेहरूले गरेको कुरा हेर्नु त. 45 साल गरेको त मैले 1.5 दशक भइसकेको थिएँ मैले लेख्न थालेको. म क्याम्पसमा पढाउन पनि थालिसकेका थिएँ. यति थियो मेरो विवाह भएको थिएन. तर त्यसो भन्दैमा त्यसलाई विज्ञापित महिला भनेर संज्ञा दिने त्यो कस्तो होला त? अब त्यस्तो खालको संस्कार संस्कृतिभित्र जुद्दै जुद्दै त्यस्ता कुराहरूलाई छिर्दै छिर्दै महिलाहरू अगाडि आउनु भनेको साहित्यको सन्दर्भमा अगाडि आउनु भनेको प्रचारमा आउनु नै हो र प्रचारमा आउनुलाई पनि राम्रो मानिँदैन थियो. यहाँनिर त अलिकति बोल्डनेस नै देखाउनु पर्थ्यो महिलाहरूले. हो, यो सङ्घर्षको चरण पार गर्दै गर्दै आज यहाँसम्म आइसकेका छन् र यो सङ्घर्ष को मात्रा पनि अब घट्दै घट्दै गइरहेको छ र 45 सालमा मलाई विज्ञापित महिला भनेर भन्ने मान्छेहरू आज उनीहरू नै त्यो भन्न सक्दैनन्. छन् त्यस्ता मान्छेहरू, ती मान्छेहरू अझै पनि छन् हाम्रा वरिपरि र उनीहरूले त्यो भन्न सक्ने अवस्था अब छैन. त्यसरी प्रचार भएको अर्थमा फोटोहरू अन्तर्वार्ताहरू छापिएको सन्दर्भमा र यो कुरालाई चाहिँ महिलाहरूले चिर्दै आइसकेका छन् र अब संख्यात्मकताबाट पहिला संख्यात्मक उपस्थिति हुनु पर्यो, त्यसपछि गुणात्मक हुनु हो र पुरुषहरू नै पनि जति साहित्यका क्षेत्रमा सक्रिय छन् उपस्थित छन् ती सबै उत्तिकै गुणात्मक ढङ्गले पनि उत्तिकै उत्कृष्ट छन् भन्ने अवस्था जसरी छैन त्यसै गरी महिलाहरूको पनि हुने भएर साहित्यमा जतिले कलम चलाएका छन् ती सबै चाहिँ गुणस्तरीय छन् भन्न सक्ने अवस्था त छैनन् कि जसरी पुरुषको छैन त्यसै गरी महिलाको पनि छैन. तर मात्रात्मक रूपमा वृद्धि हुँदै गइरहेको क्रममा अब गुणात्मकतामा पनि वृद्धि भइरहेको छ. अब हिजो 10 जना महिलाहरूले लेख्थे भनेदेखि 1 जना महिला गुणस्तरीय लेख्ने पनि हुन सक्थ्यो. अब 100 जना महिला को त्यो मात्रात्मक उपस्थिति भइसकेपछि त्यही अनुपातमा जाने हो भने पनि 10 जना महिला त आउने नै भए गुणस्तरीय लेखनमा त्यसरी हुँदो रहेछ र यो चाहिँ एकदम वृद्धिशील अवस्थामा देखिएको छ. यो गुणस्तरीयता उपस्थिति संख्यात्मक गुणात्मक भन्ने कुरा त्यही
थियो. तपाईँले भन्नुभएको जस्तै गुणात्मक कुरालाई अहिले गौण मानेर संख्यात्मकको कुरा गर्दाखेरि पनि अहिले नारीहरूको उपस्थिति नेपाली साहित्यमा रहेको जुन छ नि वर्तमान अवस्थालाई हेर्दाखेरि तपाईँ सन्तुष्ट हुनुहुन्छ, असन्तुष्ट हुनुहुन्छ, के हुनुहुन्छ?
यो उत्साहप्रद उपस्थिति छ. सन्तुष्ट भनेको त अब सबै जति छन् सबैले साहित्यमा कलम चलाउनु पर्छ भन्ने पनि होइन. पुरुषहरूको संख्या जति छ साहित्यमा कलम चलाउने त्यति हुनुपर्छ भन्ने पनि होइन. संस्कारले बाँधिराखेको छ, त्यो संस्कारलाई चिरेर अगाडि आउन सक्नेहरूको उपस्थिति नै हुने हो. यो भनेको सङ्घर्षको एउटा परिणामै हो. त्यसले गर्दा म उत्साहित चाहिँ छु वातावरण उत्साहित किसिमको छ. यो जुन मात्रामा महिला लेखकहरूको संख्या बढिरहेको छ त्यो अवश्य नै अरू अवसर पाएकोहरू पाएको सन्दर्भबाट नै यसको मार्गदर्शन पनि हुँदो रहेछ. र महिलाहरूले जति शिक्षामा अवसर पाए भनौँ न, शिक्षामा अवसर नपाइकन त साहित्यमा पनि प्रवेश गर्ने त्यहाँ पनि धेरै संख्या बनाउने त्यो कुरा हुँदो रहेछ. र शिक्षा र अन्य पनि विभिन्न सन्दर्भमा उनीहरूले अवसर पाउँदै आइरहेका छन् र त्यो क्रम जुन देखिएको छ त्यसलाई त्यसलाई चाहिँ मैले उत्साहजनक नै मानेकी छु.
तपाईँ एक समालोचक पनि हुनुहुन्छ र अब यो नारीवादीको कुरा पनि धेरै भनौँ न तपाईँको विषय भन्छ होइन, नेपाली साहित्यकै कुरा गर्दाखेरि एक समालोचकीय दृष्टिले तपाईँको तर्फबाट हेर्दाखेरि र नाम लिनुपर्ने साहित्यकारहरूको नाम लिनु पर्दा कसको लिनुहुन्छ?
महिला पुरुष
महिलामा मैले विशेष गरी महिलाकै कुरा गरेँ.
अब यो पुरानाबाट लिन सजिलो छ तर अहिले अब स्थापित हुने क्रममा रहेकाहरूको बिचबाट चाहिँ नाम लिन अहिले अप्ठ्यारो हुन्छ. राम्रो भविष्य देखाउँदै आइरहेका छन् र उनीहरू कहिलेसम्म लेख्नेछन् कतिसम्म उनीहरूले साहित्यिक योगदान गर्न सक्नेछन् यो आदि इत्यादि कुराको अहिले नै मूल्याङ्कन गरेर भन्न सक्ने अवस्था चाहिँ नहुने रहेछ. त्यसैले अब पुरानोमा जाने त हाम्रो त उनी पारिजात हुन्, त्यसपछि देवकुमारी थापा नै हुन् राम्रो लाग्छ. देवकुमारी थापाको पनि पारिजात अब सबैले मानेकै हो, महिला साहित्यकारहरूको शिरोमणि. यतिसम्म कि साहित्यकार प्राय भनेर सम लेखनाथ देवकोटा भनेर तिनजनाको नाम को लगत्तै पछि आउने महिलाको नाम भनेको पारिजात नै हो भनेर मैले त्यसरी मूल्याङ्कन गर्ने गरेकी छु. चौथो नाम चारजनाको नाम दिँदाखेरि लेखनाथ सम देवकोटा र पारिजात भनेर त्यो श्रेणीमा मैले राख्ने गरेकी छु. र अब अहिले राम्रो देखाइराखेका भविष्य राम्रो देखाइराखेका छन् दस आठजनै महिलाहरू, थुप्रै लेख्न त थुप्रै लेखिरहेका छन् र राम्रो भविष्यको सङ्केत गरिराखेका पनि दस आठजना महिला लेखकहरू मैले देखिराखेकै छु. यिनीहरूको भविष्य चाहिँ पक्कै राम्रो छ भनेर, तर म अहिले नाम चाहिँ लिन चाहिन.
हजुर ल ठिक छ, नाम लगाउने तर तपाईँले चाहिने आठ लाग्दो भविष्यका देख्न त भएको छ कोही?
देखेको छु राम्रो सम्भावना लिएर आएका महिला साहित्यकारहरू छन्. त्यो नेपालमै रहेका पनि छन्, नेपाल बाहिर रहेका पनि छन्, यो छ त्यो र यो संख्या निरन्तर वृद्धिशील रहेको छ.
यी त भए नारी साहित्यकारको कुरा गर्दाखेरि हामीले एकछिन अब तपाईँले अघि पुरुषको पनि पुरुषको हो कि भन्ने पनि सोध्नुभयो. पुरुषमा चाहिने नारीवादी साहित्यकार भएर चाहिने लेख्ने साहित्यकार र साहित्य तिनका रचना कृतिहरूको बारेमा नाम लिनु पर्यो भने कसको लिनुहुन्छ?
यहाँनिर अब के छ भने एउटा चाहिँ पुरुषहरूले फेसनको रूपमा पनि नारीवादी चिन्तनलाई लिने गरेको देखिन्छ. अर्थात् महिलाहरूको वकालत गरेर उनीहरूको पक्ष लिएर लेख्यो भनेदेखि चाहिँ यो अहिले त्यसलाई त्यसै चाहिँ बढी महत्त्व पाउँछ भनेर आफ्नो व्यवहारमा होस् कि नहोस् त्यो जुन चिन्तन चाहिँ उनीहरूले आफ्नो लेखनमा देखाएका छन् त्यो कुरा आफ्नो व्यवहारमा होस् कि नहोस् उनीहरूले त्यसै भाषण गर्ने जस्तो कुरा नि त दिनभरि बाहिर चाहिँ नारी स्वतन्त्रताको कुरा गरेर अनि घरमा आएर चाहिँ किन किन भात छिटो पकाइनस् भनेर श्रीमती चुट्ने यो दोहोरो मापदण्ड छ नि जुन संस्कृतिको यो पनि देखिन्छ कि कति चाहिँ साँच्चै नै त्यो गर्ने खालका पनि छन् कतिको चाहिँ बाहिर चाहिँ अरूका श्रीमतीहरू चाहिँ जति फरवार भए पनि राम्रो आफ्नो श्रीमती चाहिँ फरवार नभएकै राम्रो भन्ने चिन्तन हो त्यो चिन्तन बोकेर नारीवादी चिन्तन अगाडि सार्नेहरूले सारेको त्यो चिन्तनको त के मूल्य भएर भन्छु कि म
त्यसको त कुरै गर्नु भएन होइन
छन् त्यस्तो पनि छन् त्यस्तो पनि छन्. अब त्यो क्रममा हिजो पनि थिए त्यस्तो नभएका होइनन् तर हिजोको चिन्तनको स्वरूप फरक थियो एकदम लयालु संवेदनशीलता भन्ने गरेको थिएँ कि मैले जस्तो देवकोटाको लेखनमा थिएन र नारी प्रतिको त्यो सद्भावको कुरा नारी परकता थियो नि त तर के हो भने बिचरा भन्ने अर्थमा थियो होइन अब समकोमा उनले देखाउन चाहिँ खोजेका थिए तर पनि मुखले निराको त्यो दुईवटा पङ्क्तिले नै उनको चिन्तन महिलाप्रतिको चिन्तनको धरातल कहाँनेरि हो भनेर त्यसले
भनाइ अनुसार माया होइन दया चाहिँ नि देखाएको
हो तर जे भए पनि महिलाप्रति सोच्ने त्यो परम्परा त पहिलेदेखि नै थियो र यो क्रमलाई चाहिँ महिलाहरूले पनि हँगाले है महिलाहरूले पनि खालि रुने महिलाको समस्या भनेको यस्तो दुःख पायो उस्तो दुःख पायो त्यो पनि घरभित्र सासूले नन्दा आमाजुले यस्तो गरे उस्तो गरे आदि इत्यादि त्यो कोणबाट लेख्ने एउटा ट्रेडिसनै थियो एउटा पुस्ता नै थियो महिला साहित्यकारहरूको पनि आफै पनि अनि त्यसपछि पुरुषहरूले त त्यो गर्ने नै भयो तर समय सँगसँगै महिलाहरू जति बोल्ड हुँदै गए जति पुरुषहरूले मात्रै के राज गरेको क्षेत्रहरूमा महिलाहरूले कब्जा गर्दै गए त्यहाँ आफ्नो पनि उपस्थिति मूल्यवान अब उपस्थिति देखाउँदै गए त्यो सँगसँगै अब त्यो चिन्तनमा चाहिँ भिन्नता आउनु थालेको छ बिचरा भनिने कोणबाट अब महिलाहरू पनि सचेत महिलाहरू उनीहरू पनि लेख्दैनन् खालि आँसुको अभिव्यक्ति मात्रै दिने काम गर्दैनन् बिचरा मैले यस्तो दुःख पाएँ उस्तो दुःख पाएँ भन्नुको मात्रै त के अर्थ पर तर त्यो दुःखबाट कसरी पार पाएँ भन्ने त्यो कुरा देखाउने हो नि त मार्गदर्शन गर्ने हो नि साहित्यले त्यो क्रममा महिलाहरूले पनि स्वयंले प्रवेश गरिसकेको कारणले गर्दा अब पुरुषहरूले पनि त्यो कोणबाट सोच्न थालेका छन् र त्यस क्रममा साँच्चै नै यो ढङ्गले सघाउनु पर्छ हामीले पनि उनीहरूको आवाजमा आवाज मिसाउनु पर्छ र यो भनेको चाहिँ सामाजिक रूपान्तरणको सन्दर्भ हो खालि महिलाहरूले मात्रै अधिकार पाउने कुरा नभएर सिङ्गो समाजलाई प्रभावित पार्ने कुरा हो सिङ्गो समाजको रूपान्तरणको कुरा हो र सिङ्गो समाजलाई सुखी र समृद्ध बनाउने कुरा हो भन्ने जुन पुरुषहरूले बुझेका छन् उनीहरूले चाहिँ पर्याप्त मात्रामा यो सन्दर्भबाट महिलाहरूको हकहरूको पक्षबाट नारीवादी कोणबाट यी कुराहरू लेख्न थालिसकेका छन्
भनेपछि विगतका साहित्यकारहरूमा नारीवादी साहित्यकारहरू र रचनाको नाम लिनु पर्दा त्यस्तो उल्लेखे नाम लिनुपर्ने केही भेट्नु भएन त्यसो भए
त्यस्तो चाहिँ अलिकता त्यस्तो केही भेटिएन र अब अलिकता हुनु त अघि नै पनि तपाईँले कोटाको कुरा गर्नुभयो राजनीतिक कोटाको होइन म त अब मार्क्सवादी स्कुलबाट प्रशिक्षित भएको हुँ र मैले देख्दाखेरि चाहिँ के हो भने यस क्रममा पनि पहिला चाहिँ मार्क्सवादी चिन्तन बोक्ने पुरुषहरू नै अगाडि आएका हुन् र तिनले निर्देशन गरेको बाटोमा चाहिँ अनि अरू पुरुषहरूले पनि लेख्न थालेका हुन् भन्ने मलाई लाग्छ
त्यो पनि एउटा विद्या वाणिज्यकै विषय बनाउनु भएको छ अरे नेपाली साहित्यमा नारीहरूको अवस्था भने के एउटा छ त्यसमा चार पाँचजना साहित्यकारको रचनाहरूलाई अथवा उपन्यासहरूलाई चाहिँ नि नारीवादीको विषय बनाएर अध्ययन गर्नुभएको छ भनेर मैले कतै पढेको जस्तो लागेको थियो विषय हो होइन त्यसमा चाहिँ कसको उपकृतिहरूलाई तपाईँले नजिकबाट आफूलाई आकर्षित गर्यो
अब त्यसमा अधिकांश त पुरुषहरू नै परे किनभने अलिकता उपन्यास पनि विद्या भारतीको विषय आधार बनाएको कारणले गर्दा उपन्यास पनि गुणस्तरीय हेर्ने उपन्यासमा पनि त्यो आवश्यक थियो महिलाले लेखेको अथवा जुन जस्ता सुकै महिलाको विषय भएको मात्रै खालि त्यो विषयलाई मात्रै हेर्ने भन्ने कुरा हुँदैन थियो त्यो हेर्दाखेरि मैले गरेकोमा महिला लिखित उपन्यास भनेको पारिजातको मात्रै थियो र पारिजातका पनि समग्र उपन्यासहरू मध्येको मैले छानेको भनेको अनिरो पहाडसँगै त्यो उपन्यास अनि मैले अरू जति पुरुषको गरेको थिएँ ती उपन्यास तुलनामा मैले अब हुन त म बाहेक भएको पनि हुन सक्छु मलाई महिलाको चाहिँ बढी उपयुक्त लागेको पनि हुनसक्छ तर अब त्यो बायसनेस भन्ने कुरा विद्यावारिदीको थेसिसमा देखिँदैन त्यसलाई चाहिँ पुष्टि गर्नुपर्ने हुन्छ त्यो पुष्टि गर्ने क्रममा पनि मैले चाहिँ त्यसमा त्यही अनिदो पहाडसँगै उपन्यासलाई नै महिलाको कोणबाट हेर्दा नारीवादी चिन्तनका कोणबाट हेर्दा चाहिँ सर्वोत्कृष्ट उपन्यासका रूपमा भेटे अहिलेसम्म लेखिएका तर जस्तो लेखिनु पर्थ्यो नारीवादी कोणबाट त्यसको समग्रता त पक्कै छैन अब त्यो 35-36 साल को समयमा लेखिएको उपन्यास भयो होइन तर त्यो समय समकालीन सन्दर्भ अरू समकालीन उपन्यासहरू उपन्यासकारहरूका तुलनामा हेर्दाखेरि पारिरहेको त्यो उपन्यास मलाई सर्वोत्कृष्ट लाग्यो.
अब मैले अघि पनि भने तपाईँ एक समालोचक पनि हुनुहुन्छ, यो समालोचना गरेरै तपाईँ विद्यावारिद गर्नुभयो होइन.
हजुर हजुर.
नेपाली साहित्यमा समालोचनाको अवस्था कस्तो देख्नुहुन्छ?
अब यो कविता लेखे जस्तो कथा लेखे जस्तो उपन्यास लेखे जस्तो त्यस्तो सहज लेखन समालोचनाको हुँदैन. त्यसमा अब त्यो सिर्जना साहित्य सिर्जना कविता कथा निबन्ध उपन्यास लेख्ने भनेको आफ्नो हृदयलाई खुरु खुरु कलम र कागजको माध्यमले व्यक्त गर्ने हो. तर समालोचनामा हृदय पक्ष गौण हुन्छ, त्यसमा चाहिँ मस्तिष्क पक्ष बढी सक्रिय हुनुपर्छ, जरुरी छ. त्यसको लागि साहित्यको सिद्धान्तको ज्ञान पनि जरुरी छ र जुन साहित्यिक कृतिमाथि समालोचना गर्ने हो त्यसको पनि गहिरो अध्ययन आवश्यक हुन्छ र यसको लागि समय धेरै चाहिन्छ. अधिकभन्दा अधिक समय, एकान्त चिन्तन, जुन समयमा हामीले एउटा उपन्यास लेखिसक्छौँ सायद त्यत्तिकै समय एउटा गुणस्तरीय समालोचना लेख्नको लागि हुन्छ चाहिन्छ.
यो समालोचनाको कुरा गर्दाखेरि वरिष्ठ समालोचक दयाराम श्रेष्ठ सम्भवसँग हामीले केही महिना अगाडि कुरा गरेका थियौँ. उहाँले के भन्नुभएको थियो भने नेपाली समालोचनाले बाटो बिराएकै हो. तपाईँ के भन्नुहुन्छ? हो बाटो बिराएकै हो,
बाटो बिराएको बिराउँदै गइराखेको छ समग्र समालोचनाले होइन. तर के हो भने व्यक्तिगत लोभ लाभसँग समालोचना जोडिएपछि त्यो समालोचनाले बाटो बिराएकै ठहरिन्छ. कसको कृतिमा समालोचना लेख्दाखेरि चाहिँ मलाई यति फाइदा हुन्छ, कसको कृतिमा लेख्दाखेरि चाहिँ केही पनि फाइदा भनेर अरू भनेर जुन हेरिन्छ त्यो चाहिँ समालोचनाले बाटो बिराएकै भन्नुपर्छ. हजुर.
साझा प्रकाशनले प्रकाशन गरेको तपाईँको चौथो निबन्ध संग्रह अमर सिर्जनामा संग्रहित एउटा लेखमा चाहिँ एकमुठी माटो चोरेर भाग्नेलाई भन्ने शीर्षकको निबन्धमा देश छोडेर जानेर नागरिकता त्याग्नेहरूलाई तपाईँले चोरहरू भन्दै तिनीहरूलाई चाहिँ कृतज्ञ र बैगुनीको संज्ञा दिनुभएको छ तपाईँले होइन. अब के साँच्चै देश छोडेर जानेहरू चोर नै हुन्, बैगुनी र कृतज्ञ नै हुन्?
अब त्यो पनि त्यहाँनिर मैले अलिकति सीमा निर्धारण गरेको छु. त्यो सीमा निर्धारण चाहिँ के भनेर गरेको छु भने जो मान्छे उही नेपालमा नै स्थापित भइसकेको छ हरेक ढङ्गले, आर्थिक ढङ्गले, अरू नामको ढङ्गले, त्यस्ता व्यक्तिहरू हिँड्नु भनेको चाहिँ लगभग बैगुन नै हो. तर जो अवसरको खोजीमा हिँडेको हुन्छ, जस्तो म चाहिँ मैले नेपालको नागरिकता त्यागेर यहाँ आएर यहाँको नागरिकता लिएर बस्यौँ भने म चोरै हुन्छु, त्यो मलाई के दिएको छैन र मेरो देशले, त्यस सङ्घर्ष गरेर मैले के पाएको छैन र. अनि तर अब त्यो नपाएकाहरू त्यो शिक्षाको अवसरको खोजीको लागि आएका हुन्छन्, अब त्यो सँगसँगै अरू किसिमको अब जुन शिक्षाको अवसर उनीहरूले प्राप्त गरे गरिसकेपछि त्यसको उपयोग पनि त गर्नु आवश्यक भयो नि. त्यो उपयोग गर्ने ठाउँ नहोला उहाँ गएर, सबैको त्यो अवसर त छैन नि त, विकसित छैन देश. नभएपछि आफूले आर्जन गरेको ज्ञान र सिपको प्रयोग पनि गर्नु पर्यो, त्यो प्रयोग गर्नलाई यहाँ बस्छौँ त्यो लान्छनाभित्र पर्दैन. तर म जस्ता व्यक्तिहरू जो त्यहाँ स्थापित भइसकेका छन् उनीहरू चाहिँ त्यसरी हिँड्नु चाहिँ पक्कै पनि कृतज्ञता हो भनेर म भन्छु.
ल धन्यवाद यसको यो स्पष्टीकरणको लागि. यसै प्रसङ्गमा चाहिँ मैले के सुन्न लागेको भने तपाईँले अघि मैले माथि भने चाहिँ मञ्जुश्री थापाले अनुवाद गर्नुभएको तपाईँको लेख आई विल कम विथ फ्लावर भन्नेमा तपाईँले चाहिँ आफ्नो जन्मथलो आफ्नै तपाईँले लागेको जन्मथलो सुनाखानी सुनाखानीमा चाहिँ के भन्नुभएको रहेछ भने त्यो लेखमा इट इज बेटर टु लभ फ्रम अफार देन टु हेट फ्रम नियर बाई होइन भन्नुभएको छ. अब यो प्रसङ्गलाई तपाईँको अघिको प्रश्नसँग जोड्ने हो भने त जसले देश छोडे पनि टाढाबाट माया गर्दा त त्यही बेटर रहेछ नि त भन्ने कुरोलाई तर्क गर्दै भने के भन्नुहोस् तपाईँ?
अब एउटा यस्तो हुँदो रहेछ कि भावनात्मक माया र व्यावहारिक माया, त्यो जति नै बदमास छोरो भए पनि भोलि बिरामी भएको बेला, ठक्यो ठोकिएको बेला, के भएको बेला त त्यो सँगै भएको बदमास छोराले नै सहयोग पुर्याउँछ नि त. अमेरिकामा भएको छोराले त संसारमा भएको आमालाई दुःखमा काम दिने अथवा भोग आएको बेला भात पकाएर दिने, ज्वरो आएको बेला त्यहाँ मास्टरको त्यो गएर हेल्थ सेन्टरबाट सिटा हल किनेर ल्याइदिने, त्यो त भएन होला. भावनाको माया टाढा बस्नेको होला, तर व्यावहारिक माया त नजिक बस्नेकै हुने हो, त्यो भिन्नता होला.
अब हामी कार्यक्रमको अन्त्यमा आइसकेको छौँ.
हजुर,
यो अघि मैले भने यो जुन आई विल कम विथ फ्लावर मैले पढेँ, यो लेख मञ्जु थापाले अनुवाद गर्नुभएको होइन, मैले पढेँ. यो पढ्दाखेरि चाहिँ मलाई वास्तवमा कता कता जाने सिद्धचरण श्रेष्ठको मेरो प्यारो ओखलढुङ्गा कविता मैले सम्झेँ. त्यही झन्डै झन्डै त्यस्तै शैलीमा त्यस्तै विचार त्यस्तै भावनाहरू मैले पाएँ तपाईँको यो लेखमा. मलाई त्यस्तो लागेको हो कि तपाईँ साँच्चै त्यसबाट पनि प्रभावित हुनुभएको छ त्यो लेख लेख्ने बेला.
अब प्रभावित भन्ने कुरा यो फिलिङ भन्ने कुरा नि, मातृभूमिप्रतिको जस्तो आमालाई माया गर्ने कुरा.
हजुर,
कसैले माया गरेको देखेर मात्रै आमालाई माया गर्ने भन्ने हुँदैन. छोराछोरीलाई माया गर्ने भन्ने कुरा फलानाले गर्यो त्यस कारण त्यसबाट प्रभावित भएर मैले पनि छोराछोरीलाई माया गर्ने भन्ने कुरा हुँदैन. प्रत्येकको मौलिकता हो भन्छु कि, आफ्नो जन्मभूमिलाई माया गर्नु चाहिँ त्यो कसैको प्रभावमा पर्नु नपर्नु भन्दा पनि प्रत्येकको मौलिकता हो भन्छु म.
हामी अहिले नै भने कार्यक्रममा अन्त्यमा आइसकेका छौँ. जाँदा जाँदै खसखस.com का श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
यो खसखस.com का श्रोताहरूसँग म उहाँहरूलाई अरू त केही भन्न चाहन्न, उहाँहरूसँगको जुन यो भेटघाट छ नि त्यो मेरो लागि सुखद छ, त्यति भन्न चाहे मैले. अत्यन्त सुखद छ. धन्यवाद
डाक्टर सुधा त्रिपाठीजी, तपाईँको अमेरिकी भ्रमण र कार्यक्रमहरू सफलताका साथ बितोस् र तपाईँको नेपाल फिर्ती पनि सुखमय होस् भन्दै तपाईँको समय र विचार खसखस.com लाई प्रदान गर्नुभयो धन्यवाद भन्दै हामी बिदा माग्छौँ. धन्यवाद.